नमस्कार, समसामयिक कुराकानीमा स्वागत तथा अभिवादन। प्रविधि संयोजक प्रज्वल खड्का अनि यो रत्न चौधरीको प्रत्येक बिहिबार यसै समयमा हामीले समसामयिक रेडियो कुराकानी रेडियो नेपालबाट गर्ने गरेका छौं। आजको कुराकानीमा हामीसँग कुराकानी गर्दै हुनुहुन्छ वायु प्रदूषण न्यूनीकरणको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील अभियन्ता वातावरण अधिकार कर्मी भोला भट्टराई। उहाँले वायु प्रदूषण न्यूनीकरणका सन्दर्भमा नेपाल सरकारले के कस्तो नीतिगत व्यवस्था गरेको छ, सो नीतिगत व्यवस्थाको कार्यान्वयनको अवस्था कस्तो छ, सरकार र मातहतका निकायहरूको प्रदूषण न्यूनीकरणका सवालहरूलाई सम्बोधन गर्ने अभ्यास कतिको प्रभावकारी छ, सम्बन्धित ऐन कानून मापदण्ड कार्यविधि एवं कार्ययोजना समय सापेक्ष वा सान्दर्भिकता कस्तो रहेको छ, सो सम्बन्धमा कुराकानी हामी गर्छौ। जबकि नेपालको संविधानको धारा 30 मौलिक हकको रूपमा स्वच्छ वातावरणको हकलाई प्रष्ट रूपमा व्यवस्था गरिएको छ, सो हकको हनन वा कसैबाट हनन गरिएमा वा कसैबाट त्यसलाई दुरूपयोग गरेमा पीड़ितलाई प्रदूषकबाट क्षतिपूर्ति पाउने हक पनि छ, तर त्यसको भरपाई कसले गर्ने आदि विषयमा कुराकानी गर्छौ। आउनुस कुराकानीलाई अगाडि बढाउ। आजका अतिथि भोला भट्टराईलाई स्वागत गरौं। हेलो भोला सर, नमस्कार। तपाईलाई हाम्रो समसामयिक कुराकानीमा हार्दिक स्वागत छ।
धन्यवाद।
के छ हाल खबर, केमा व्यस्त हुनुहुन्छ? तपाईँ त अभियन्ता पनि वातावरण अधिकार कर्मी पनि वातावरण जोगाउनलाई लागि पर्नु भएको छ र अब हाम्रो वातावरण त्यस्तो के भएको छ र?
सबैभन्दा पहिला त धन्यवाद तपाईँले यो अवसर दिनुभएको छ त्यसको लागि। र अब वातावरण के भएको छ भनेर जुन प्रश्न गर्नुभएकोबाट सुरु गर्न चाहन्छु म। खास गरेर विश्वमै अहिले तपाईँले वायु प्रदूषणकै कुरा सुरु गर्नुभएको कारणले हामीलाई थाहा छ अहिले पनि प्रत्येक वर्ष करिब 81 लाख जति मानिसहरू वायु प्रदूषणकै कारणले विश्वभरि मर्ने गरिरहेछ, जुन चाहिँ यो स्टेट अफ ग्लोबल इयरको रिपोर्ट भर्खरै सार्वजनिक भएको रिपोर्टले पनि त्यो जनाउँछ। यो त मैले संसारभरिको कुरा गरेँ। अब नेपालको सन्दर्भमा कुरा गर्ने हो भने 48,500 मानिस चाहिँ नि प्रति वर्ष वायु प्रदूषणकै कारणले मर्ने गरेको प्रक्षेपण पनि त्यही स्टेट अफ ग्लोबल एयरको रिपोर्टले जनाएछ। अब त्यसरी हेर्दाखेरि अर्को चाहिने यो एयर क्वालिटी लाइफ इन्डेक्स जुन एकदमै रिपोर्टेड अर्गनाइजेसन युनिभर्सिटीबाट चाहिने पब्लिस हुने रिपोर्टले के भन्छ भने नेपालमा प्रति यो वायु प्रदूषणका कारणले मा हाम्रो आयु चाहिँ 4.6 वर्षले चाहिँ नि घटिराख्या छ भनेर चाहिँ प्रक्षेपण गरेका छ। भनेपछि यो यति जटिल विषय भयो कि हामीले वास्ता नगरेको तर यसको रिसर्चहरू अनुसन्धानहरूले चाहिँ एकदमै डरलाग्दो भयावह स्थितिमा हाम्रो वायु हाम्रो वातावरण बिग्रिरहेछ भनेर जुन प्रक्षेपण गरिराखेका छ त्यो हिसाबले हेर्ने हो भने त के भएको छ, होइन के बाँकी छ र अब वातावरणमा भन्नुपर्ने अवस्था सिर्जना भइसकेका छ। त्यस कारणले अब के गरिरहेछ भनेर तपाईँले सोध्नु भएको थियो। अब हाम्रो मुख्य काम भने मैले मेरो लामो समयदेखि यो वन वातावरण क्षेत्रमा काम गर्दै आएको हो। यसमा चाहिँ एउटा त तल्लो लेभलमा हाम्रो समुदाय लेभलमा यो विषयमा प्रशस्त जानकारीको अभाव छ। जस्तै यही मैले भनेको तथ्याङ्क नै हाम्रो चाहिँ समुदाय स्तरमा जानकारी छैन। अर्को चाहिँ वायु प्रदूषणले मान्छेलाई ठ्याक्कै के असर गरिरहेछ, कसरी असर गर्छ भन्ने यसको चाहिँ जुन पक्ष हो त्यो पक्षमा पनि मान्छेलाई जानकारी छैन। भने अर्को चाहिँ नीतिगत तहमा अहिले हामीसँग 3 तहको सरकारहरू हुनुहुन्छ। 3 तहको सरकारको लेभलमा जुन चाहिँ अहिले हजुरले भन्नुभएको जस्तो संविधानको धारा 30 चाहिँ स्वच्छ वातावरणको हक भनेर चाहिँ प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भनेर मौलिक हकको लेभलमा राखेका छ। तर यसको कार्यान्वयनको अवस्था हेर्ने हो भने चाहिँ एकदमै कमजोर कार्यान्वयनको अवस्था छ। भनेपछि नीतिगत तहमा अथवा सरकारले गर्नुपर्ने कामको तहमा पनि हामी जो यो क्षेत्रमा काम गरिरहेछौँ नागरिक समाजको तर्फबाट काम गरिरहेका छौँ हाम्रो भूमिका भने चाहिँ तल सेन्सिटाइज गर्ने जानकारीहरू प्रवाह गर्ने होइन यो विषयको बारेमा सूचनाहरू प्रवाह गर्ने यसमा काम गर्ने समुदायहरू तयार गर्ने हो। भने अर्को स्तरमा हामीले काम गरिरहेको विषय भने चाहिँ विभिन्न तहको सरकारहरूसँग यो जुन संवैधानिक अधिकार हो नागरिकको स्वच्छ र स्वस्थ वातावरण बाँच्न पाउने त्यो वातावरण नपाइरहेको अवस्थामा यो विषयमा पैरवी गर्ने, यो विषयमा चाहिँ नीतिहरूको प्रभावकारी कार्यान्वयनको लागि दबाबहरू दिने, सरकारलाई सहयोग पनि गर्ने, खबरदारी गर्ने काम पनि नागरिक समाजको भएको कारणले मेरो लामो समयदेखिको इन्गेजमेन्ट चाहिँ यही प्रक्रियामा नै संलग्न छु। यसमा चाहिँ समुदायमा यो बारेमा जानकारी गराउने, सशक्तिकरण गर्ने, उहाँहरूसँग चाहिँ त्यो संलग्नता सहभागितालाई बढाउने यो विषयको यसको गम्भीरताको विषयमा भने सरकारी तहमा चाहिँ तिनै तहको सरकारसँग यो विषयमा चाहिँ प्रभावकारी पोलिसी निर्माण र प्रभावकारी बनेको पोलिसी नीति कार्यक्रमहरूलाई प्रभावकारी कार्यान्वयनको लागि चाहिँ सरकारसँगको सहकार्य गर्ने, आवश्यकता अनुसार दबाब दिने काममा नै बढी समय व्यस्त भइराखेका छु म। हस्त धन्यवाद।
भोला सर, जस्तो अब क्षतिपूर्तिको कुरा आयो, हाम्रो संविधानमै प्रष्ट व्यवस्था भएको छ, होइन, कसैलाई वायु प्रदूषण गर्ने अधिकार पनि छैन र वायु प्रदूषकले सम्बन्धित जो वायुको उपभोग गर्छौं त्यो त हामी सबैले गर्छौं, होइन, तिनलाई चाहिँ क्षतिपूर्ति भराउनु पर्छ र त्यो क्षतिपूर्ति पाउने हक जो हामी पीड़ित छौं उनलाई पाउने हक अधिकार पनि छ। यो कसरी सम्भव छ त? कसले देला क्षतिपूर्ति? अब यसमा को सहभागी छैन, को सहभागी छ, कसरी छुट्याउन सकिन्छ र यो त अलिक भयावह विषय भयो नि त, होइन भोला सर?
हजुर, मलाई के लाग्छ भने यसलाई त्यस्तो अप्ठ्यारो हिसाबले सोच्नु हुँदैन। सहज तरिकाबाट यस जसले प्रदूषण गरिराखेका छ र वातावरणलाई चाहिँ नि यसको रास निम्त्याइराखेका छ भने त्यसले कसलाई असर गरेका छ त प्रत्यक्ष रूपमा भन्ने हो भने, जस्तो उदाहरणलाई मैले यसो सहज ढङ्गले हेर्दाखेरि चाहिँ अब हाम्रो सडकमा धेरै जसो चाहिँ डिजेल पेट्रोलका गाडीहरू गुड्छन्। डिजेल पेट्रोलको गाडी, अझै डिजेलले स्पेसल्ली, र कतिपय पुराना गाडीहरू चाहिँ सडकमा गुडिराखेका छ। हामी सडकमा पैदल यात्रीहरू अझ जो चाहिँ जसले यातायातको साधन प्रयोग गर्नलाई त्यसमा चाहिने पैसा नभएका कारणले पनि हिँड्न बाध्य भएको छ। अर्को त हिँड्नु पाउने अधिकार पनि हो। भनेपछि त्यो प्रदूषण एउटा कसैले चाहिने उद्योग त्यो आफ्नो चाहिने भनौँ न यातायातको साधन किनेर त्यसलाई व्यावसायिक हिसाबले प्रयोग गर्छ, उसले त्यहाँबाट नाफा कमाउँछ। अर्को त्यही छेउबाट हिँड्ने मान्छे चाहिँ त्यो प्रदूषणबाट, त्यो गाडीबाट निस्किने जुन कार्सियोजेनिक जुन पदार्थहरू निस्किराखेका छ र हाम्रो वायुमा त्यो मिश्रण भएर वायु प्रदूषण भएको छ, त्यो भोग्ने चाहिँ त्यो सामान्य जसले चाहिँ पैदल यात्रा गरिराखेका छ त्यो मान्छेले भोग्छ। अर्कोतर्फ जाने हो भने उद्योग कल कारखाना हामीले खोलेका छौँ, उद्योग कल कारखाना चाहिने चिज हो, तर सँगसँगै उद्योग कल कारखानाको वरिपरि बस्ने मानिसको चाहिँ हक अधिकार जुन हजुरले भन्नुभयो त्यहाँबाट उसको चाहिँ स्वास्थ्यमा, त्यहाँको शिक्षामा, त्यहाँको रोजगारीमा के कस्तो असर परेको छ त्यो हामीले हेर्न सकेनौँ भनेदेखि त्यसले असर गर्ने भयो। त्यो जस्तो उदाहरणलाई अहिले कृषिमा चाहिँ विषादीहरू प्रयोग भइरहेछ, त्यो खाद्यान्न हामीले खाइराखेका छौँ, अथवा विषादीकै कारणले चाहिँ नि त्यो कृषि क्षेत्रमा मान्छेहरू प्रवेश गर्न नसक्ने अवस्था भएको छ, वन डढेलो लागेको छ, मान्छे चाहिँ मरिराखेका छ, त्योबाट हुने प्रदूषण चाहिँ महिनौ महिनासम्म चाहिँ हाम्रो उपत्यका जस्तो ठाउँमा त झन् रुमल्लिराखेका छ, खुल्ला रूपमा हामीले फोहोरहरू जलाउँछौँ त्यसले पनि प्रदूषण गरिरहेछ भने यस्तो चिज चाहिँ कसले गर्छ त? अब यसो हेर्नुहुन्छ भने यो प्रदूषण प्रदूषक को हो त भनेर चिन्न गाह्रो छ कि भन्नुभयो, प्रदूषक चिन्न गाह्रो छैन। नम्बर एक, जस्तो उदाहरणलाई यातायात क्षेत्रमा यातायात व्यवसायीहरू प्रदूषक हो नि त, किनभने उहाँले त्यो आफ्नो उद्योग सञ्चालन गरेर प्रदूषण गरिराख्नु भएको छ। कतिपय उद्योगहरू, अन्य खालका उद्योगहरू जसले चाहिँ नि फोहोर खालका चाहिँ इन्धनहरू बालेर त्यसले चाहिँ नि प्रदूषण गरिराखेका छ। कृषिका ठुल्ठुला चाहिँ क्षेत्रमा कृषि अवशेषहरू बाल्नेहरू, ठुल्ठुला उद्योग भनौँ न कृषि फार्महरू जसले चाहिँ कृषिको अवशेषहरू बाल्नुहुन्छ र त्यसले प्रदूषण गरिराखेका छ। वन डडेलो गराउने प्रक्रिया छ, जस्तै कतिपय ठाउँमा त एउटा अन्जानबाट वन डडेलो लाग्छ, कतिपय ठाउँमा हाम्रो चाहिने वन डडेलो लगाउने प्रक्रिया छ। भनेपछि यो लगाउने अथवा यसलाई जलन गरेर हाम्रो स्वच्छ वातावरणमा प्रदूषकहरू थपेर प्रदूषण गर्ने निकायहरू किटान गर्न सकिन्छ, नम्बर एक। अब यो पीडितको हुन्छ त, तपाईँ पीडितपट्टि हेर्नुभयो भनेदेखि खास गरेर सहरमा हो भने पैदल यात्रीको कुरा, त्यसपछि गएर चाहिने श्रमिकहरू जो चाहिँ उद्योग कल कारखानामा काम गरिराख्नु भएको छ उहाँहरू, महिलाहरू, होइन, अझ चाहिने गर्भवती महिलाहरू, बालबालिकाहरू, अपाङ्गता भएका व्यक्तिहरू, भनेपछि जो यो अरू स्रोत साधनबाट बच्न सक्नुहुन्न भने त्यस्तो समुदाय चाहिँ अरूभन्दा बढी पीडित हुन्छ। भनेपछि अब पीडक पनि हामीलाई थाहा छ, पीडित पनि थाहा छ। भनेपछि अब त्यो पीडक अथवा प्रदूषकबाट चाहिँ क्षतिपूर्ति दिलाउन मिल्छ कि मिल्दैन? मिल्छ। अहिले पोल्युटर्स पे प्रिन्सिपल भन्ने चाहिँ संसारभरि चाहिँ लागू भएको छ। पोल्युटर्स पेको प्रिन्सिपलकै आधारमा हाम्रो संविधानको धारा 30 को 2 मा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षति बापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेर लेखिया छ। अब समस्या कहाँ हो त, हामीले किन नपाएको त भन्ने चाहिँ नम्बर एक हाम्रो चाहिने यो मेकानिजम प्रदूषकबाट क्षतिपूर्ति पाउने कानुन बनाएर त्यो प्रदूषकबाट क्षतिपूर्ति पाउनको लागि कानुन बनाउने भनेको छ संविधानले, कानुन चाहिँ राम्रोसँग बनेको छैन। हामीसँग इन्भाइरोमेन्टल प्रोटेक्सन एक्ट छ, वातावरणीय संरक्षण ऐन र यसको नियमावली छ 2076 को, तर यसले पनि त्यो चाहिने कुरालाई चिटान गर्न सकेको छैन। भनेपछि हाम्रो कानेर समस्या भयो त भन्दाखेरि हाम्रो कानुनमा समस्या भयो एक, दोस्रो गर्न सकिने हो कि होइन भन्ने मामलामा फेरि आउने हो भने यदि हामीसँग कानुन हुने र प्रदूषकहरूबाट चाहिने उनले तिरेको पैसा, जस्तै अहिले पनि हामीसँग चाहिने प्रदूषक बापत प्रदूषण गर्नेहरूले सरकारलाई तिर्ने पैसाको चाहिँ पर्सेन्टेज छ, त्यो पर्सेन्टेज जम्मा भएको छ सरकारसँग होइन, जस्तै तपाईँले चाहिने यो फ्युल बापत जम्मा भएको अरबौँ रुपियाँ चाहिँ हाम्रो सञ्चित कोषमा जम्मा भएको छ, तर त्यो पैसा अहिलेसम्म खर्च भएको छैन। भनेपछि यदि त्यसो हो भने त सञ्चित कोषमा जम्मा भएको वातावरणसँग सम्बन्धित पैसा पनि हामीसँग छ, त्यसको कार्यान्वयन गर्ने मेकानिजम छैन, मेकानिजम बनाउन सकिने कुरा हो, कानुन छैन, कानुन बनाउन सकिने कुरा हो, पैसा त्यहाँ जम्मा भइरहेको छ भने त्यो पैसाको चाहिँ पर्सेन्टेज बढाएर अझ बढी पैसा पनि लिन सकिन्छ र जो पीडित हो पीडितलाई चाहिँ त्यो क्षतिपूर्ति धमाधम दिनुपर्ने अवस्था हो, जो आजसम्म आवाज उठेको छैन र यो आवाज उठाउनको लागि चाहिने र हाम्रो सरकारलाई स्पेसल्ली अहिले चाहिँ संघीय सरकारले यसमा अलिक बढी भूमिका गर्नुपर्ने भएको कारणले संघीय सरकारलाई यो विषयमा काम गर्नलाई चाहिँ हामी सबै क्षेत्रबाट नागरिक समाजतर्फबाट मिडियाबाट अथवा पैसा तिर्ने पोल्युटर्सहरू जसले पैसा तिरिराख्नु भएको छ उहाँहरूबाट पनि यसमा घटघट्याउनु पर्ने आवश्यकता चाहिँ देखिन्छ। यदि त्यो गरियो भने यो जुन संविधानको कार्यान्वयन पनि हुन्छ, अहिले हामीले भनेको संविधानको धारा 30 को 1, 2 होइन र 3 को जुन जति व्यवस्थाहरू छन् त्यो सबै व्यवस्था चाहिँ कार्यान्वयन गर्नलाई पनि सहज पुग्छ र अहिले चाहिँ यो विषयमा पर्याप्त मात्रामा छलफल नै पुगेको छैन, मान्छेले थाहै पाएको छैन, यो सरकारी संयन्त्रमा अथवा बाहिर पनि यो विषयमा धेरै चर्चा परिचर्चा नभएको कारणले यो चर्चा पहिला चाहिँ मान्छेलाई थाहा पाउने अवस्थामा अलि धेरै काम गर्नुपर्ने देख्दछु म चाहिँ।
अब यो सन्दर्भ भयो नेपालको र विशेष गरेर काठमाडौँको सन्दर्भ भयो होइन त भोला सर, जस्तो हावा प्रदूषण वा हावा प्रदूषित गराउन हाम्रो वा हामी नेपालीको मात्र योगदान त छैन, यो त विश्वको समस्या हो, यो गैर प्राकृतिक क्रियाकलापबाट अत्यधिक लाभ लिएर होइन संसारलाई नै दूषित बनाउने क्रियाकलापमा त विकसित देशहरू नै प्रमुख रूपमा देखिन्छ, यसलाई त हामी नकार्न सक्दैनौ, हाम्रो सानो प्रयासबाट के हुन सक्ला त?
यसमा दुईटा पक्षबाट म कुरा गर्छु, एउटा त अब यो वायु प्रदूषण जस्तो विषय चाहिँ एउटाले अर्कोलाई आरोप लगाएर मात्रै पनि पूरा नहुने विषय हो, किनभने यो जस्तो उदाहरणलाई हाम्रो घरभित्रै पनि वायु प्रदूषण हुन्छ र हाम्रो स्वास्थ्य हाम्रो शिक्षामा असर गर्छ, जस्तो उदाहरणको लागि चाहिँ हजुरको हामी घरभित्र चाहिँ बन्द कोठामा हाम्रो चुलोहरू हुन्छ, हामी दाउरा बाल्छौँ, कोइला बाल्छौँ अथवा हामी गुइठा बाल्छौँ होइन, भनेपछि यसले के गर्छ त भन्दाखेरि यसले पनि त्यो खाना पकाउने हाम्रो आमा होइन दिदी बहिनीहरूलाई चाहिँ मुख्य गर्छ, किनभने हाम्रो सोसाइटीमा त्यो प्रचलन बढी छ, दिदी बहिनीहरू आमाहरूको भूमिका बढी भएको कारणले प्रत्यक्ष रूपमा महिलाहरू चाहिँ घरभित्रको वायु प्रदूषण कारणले बढी पीडित हुनुहुन्छ। भनेपछि पहिलो नम्बर यो कुरा गर्नलाई त मेरो विचारमा अन्तर्राष्ट्रिय अरू देशले के गर्यो अथवा अरूले चाहिँ बिगारिया छ हाम्रो मात्रै भूमिका हुन्छ भन्यो भने हामी सधैँ यही कुरामा रुम लिइरहन्छौँ र हाम्रो तथ्याङ्कलाई पनि हेर्ने हो भने अझै पनि 50% देशभरिको डाटालाई हेर्ने हो भने 50%भन्दा बढी घरधुरीमा अहिले पनि हाम्रो चाहिँ यो इन्धनहरू प्रयोग हुन्छ, दाउरा होइन गुइठाको प्रचलन बढी छ। त्यसो हो भने त पहिलो नम्बरमा यो घटाउनको लागि त हामी आफैले काम गर्न सक्छौँ होला नि त, एउटा हामी आफै नागरिकहरूले, अर्को हाम्रो सरकारहरूले यो कुरामा सहयोग गर्न सक्छ होला, जस्तो उदाहरणलाई चाहिँ हाम्रो सरकारले पनि यो उमा क्लाइमेट चेन्जको रिपोर्टमा एनडिसीको खास गरेर नेसनली डिटरमाइन्ड कन्ट्रिब्युसन भन्ने जुन रिपोर्टमा के भनेको छ भने 2030 सम्ममा चाहिँ हामी 25% चाहिने घरधुरीमा चाहिने यो भनौँ न सुधारिएको चुलो अथवा चाहिँ इलेक्ट्रोनिक चुलोहरू प्रवर्धन गर्न सक्छौँ, बायोग्यासहरू प्रवर्धन गर्न सक्छौँ भनेको छ। भनेपछि त यो कुराले घरभित्रको वायु प्रदूषणलाई चाहिँ हामी आफैले काम गर्न पनि सक्ने भयौँ एउटा। अब हजुरले ल्याउनु भएको बाहिर अरूबाट पनि छैन त, छ है, त्यो अरूबाट जस्तो उदाहरणलाई नेपालकै परिवेशमा हेर्ने हो भने स्पेसल्ली हामी कहाँ आउने प्रदूषण वायु हावाको बहावसँगै नेपालमा अथवा काठमाडौँमा छिर्ने हावा भनेको चाहिँ दक्षिण र पश्चिम क्षेत्रबाट आउँछ, दक्षिणबाट आउने पनि ले हामीलाई नेपालमा असर गरिरहेछ, पश्चिमबाट पनि आउने, त्यो पाकिस्तानदेखि आउने अथवा इन्डियाको चाहिँ विभिन्न होइन भागदेखि चाहिँ हावा बहँदाखेरि त्यहाँको पोल्युटेन्ट्सहरू चाहिँ हामी कहाँ भित्र नै भनेपछि यो ट्रान्स बााउन्ड्री अन्तर्देशीय चाहिँ विषय पनि हो। त्यसो हुँदाखेरि अन्तर्देशीय विषय पनि काम गर्नु पर्यो। यसको अर्थ हाम्रो घरभित्रको मात्रै कुरा गरेर भएन, घर बाहिरको चाहिँ हाम्रो सडकको मात्रै कुरा गरेर भएन, अरू देशबाट आउने चाहिँ प्रदूषणको बारेमा नि कुरा गरौँ। यो विषयमा हेर्नुभयो भने अन्तर्राष्ट्रिय लेभलमा जस्तै युरोपियन कन्टिनेन्टमा चाहिँ धेरै समय अगाडि नै उहाँले चाहिँ यो विषयमा संयुक्त रूपमा काम गर्ने भनेर सहमति गरेर सम्झौता गरेर अगाडि बढ्नु भएको छ। यता चाहिँ एसिया पेसिफिकमा पनि यो विषयमा काम गर्ने प्रक्रिया अगाडि बढेको छ भने साउथ एसियामा पनि हाम्रो सार्कको चाहिँ सम्मेलनमै पनि एउटा चाहिँ नि यो मालेमा भएको मिटिङले चाहिँ माले डिक्लेरेसन भनेर 1998 भनेको आजभन्दा चाहिँ 26 वर्ष अगाडि नै माले डिक्लेरेसन चाहिँ पास गरेका छ। यसको मिनिङ के थियो त भन्दा साउथ एसियामा चाहिँ नि बढिरहेको वायु प्रदूषणलाई कम गर्नलाई एक आपसमा कसरी सहकार्य गर्न सकिन्छ, अनुसन्धानहरू गर्ने, त्यहाँबाट डाटाहरू जेनेरेट गर्ने, त्यसपछि चाहिँ त्यसमा रेस्पोन्स गर्नको लागि चाहिँ संयुक्त प्रयासहरू गर्ने अन्तर्देशीय वातावरण प्रदूषणको विषयमा भनेर त्यो मेकानिजम चाहिँ बन्यो, तर यसको पनि प्रभावकारी चाहिँ कार्यान्वयन भएको अवस्था देखिँदैन। र अहिले भर्खरै 1-1.5 हप्ता अगाडि मात्रै यही विषयमा चाहिँ भुटानमा चाहिँ सरकार स्तरीय चाहिँ छलफल भएको थियो, त्यो छलफलले चाहिँ यो डिक्लेरेसनलाई कार्यान्वयन गर्नलाई थप काम गर्ने निर्णय भएको भन्ने अनौपचारिक चाहिँ कुरा जानकारी सुनिएको छ। भनेपछि कुरा के हो भने यस्तो विषयमा एउटा मात्रै देशले गर्न हुँदैन, त्यो एउटा त आफूभित्रै गर्ने कुरा, अन्तर्देशीय मुद्दामा चाहिँ संयुक्त काम गर्नुपर्नेछ। त्यसको लागि चाहिँ हामीसँग साउथ एसियाको कन्टेक्स्टमा हेर्ने हो भने माले डिक्लेरेसनलाई चाहिँ माले घोषणा पत्र जुन छ वायु प्रदूषण रोकथाम गर्नको लागि त्यो घोषणा पत्रलाई चाहिँ हामीले फेरि रिभ्यू गर्ने र त्यहाँबाट अहिलेको 26 वर्ष पछि आउँदाखेरि के कस्ता क्रियाकलापहरू परिवर्तन गर्नुपर्छ भनेर यसमा काम गर्नुपर्ने अवस्था पनि छ।
अब जस्तो हामी हावाको कुरा गरौं, हावालाई जोगाउ भन्छौ होइन, वायु प्रदूषण र वायु गुणस्तर न्यूनीकरण तथा व्यवस्थापन सरल छ, सम्भव पनि छ भन्छौ होइन, जस्तो कि यहाँले कुरा गर्नुभयो त्यसको भाव पनि सायद त्यही थियो होइन, तर यो व्यवहारमा त अति जटिल छ नि, किनभने जुन देशमा गाउँघरमा 50% जनसंख्या अब गुइठाको भरमा दाउराको भरमा होइन झास झुसको भरमा खाना पकाएर खान्छन्, उनीहरूको लाइभलीहुडको कुरा पनि आउँछ नि, यसलाई कसरी व्यवस्थापन गर्ने, यो पनि त एउटा समस्या हो नि होइन भोला सर?
हजुर, हजुरले भन्नुभयो ठिक हो, तर मैले हामी के भन्छौँ भने वायु प्रदूषणको विषयलाई वायु प्रदूषण न्यूनीकरण गर्ने विषय जटिल विषय होइन, त्यही भएर हामीले भन्यौँ सरल छ सम्भव छ। किन सरल छ? अघि हजुरले भन्नुभएको म फेरि पनि जान्छु, अब हाम्रो चुलोहरू बदलाउन त चुलो बदल्न त त्यति गाह्रो विषय होइन। जस्तो दाउराको चुलोको सट्टा ल एउटा त हामीले इम्प्रुभ सुधारिएको चुलो प्रयोग गर्न सक्छौँ, खुल्ला अगेना अथवा चुलोको सट्टा। सुधारिएको चुलोको अध्ययनले के देखाउँछ भने 75% चाहिने 75% चाहिने हाम्रो दाउराहरूको खपत कम भएको चाहिँ थुप्रै अध्ययनहरूले देखाएको छ। भनेपछि अब हाम्रो चुलोहरू सुधार्न सकिँदो रहेछ, नम्बर एक घटाउन सकियो नि त दाउराको प्रयोग, बल्ने कुरा घट्ने बित्तिकै प्रदूषण कम हुने भयो एक। दोस्रो ल अब दाउरी प्रयोग नगर्ने पनि सम्भव छ, जस्तो अहिले हेर्नुहुन्छ भने अहिले मैले भने 50% घरधुरीलाई टार्गेट गरेर ल नेपालको सरकारले चाहिने विद्युतीय चुलो हामीसँग विद्युतको खपत अब पुग्ने अवस्था भएको छ भन्ने हाम्रो डाटाले देखाउँछ भने त्यसो हो भने अब जति पनि सीमान्तीकरणमा परेको घरहरू छ समुदाय छ त्यसलाई पहिचान गरेर सबै घरमा सुधार यो विद्युतीय चुलो प्रबन्धन गर्नलाई त स्थानीय सरकारले त्यहाँ लगानी गर्न सक्छ, प्रदेश सरकारले लगानी गर्न पर्न सक्छ भने हाम्रो चाहिँ निजी व्यवसायीहरूलाई पनि त्यसमा लगानी गरेर लगाउन सकिन्छ नि त। भनेपछि त्यो तरिकाबाट काम गर्यो भने चाहिँ एउटा हाम्रो घरभित्रको प्रदूषण कम गर्न सकियो एक। नम्बर दुई अब यातायातको कुरा गरौँ, यातायातको पनि हामीले अहिले के भनिरहेको छौँ भने फोसिल फ्युल प्रयोग गरिरहेछ होइन, यो इन्धन प्रयोग गरिरहेछ, यसलाई घटाउन सम्भव रहेछ नि त। विश्वका धेरै देशहरूले विद्युतीय चाहिने सवारीका साधनहरू प्रयोग गरिरहेछ, व्यक्तिगत सवारीका साधन कम गर्ने, सार्वजनिक यातायातलाई चाहिँ प्रबन्धन गर्ने, त्यो पनि विद्युतीकरण गर्ने गर्यो भने त सम्भव रहेछ। अहिले हाम्रै सडकहरूमा चाहिँ विभिन्न क्षेत्रमा चाहिँ लामो दूरीमा समेत चाहिँ विद्युतीय सवारीका साधनहरू चलिरहेछ, जसले के गर्छ त भन्नुहुन्छ भने हाम्रो विद्युतलाई पनि खपत गर्नलाई सपोर्ट गर्यो, अर्कोतर्फ चाहिँ गाडी चढ्ने हाम्रा सबै खालको नागरिकहरू होइन, अझ विद्यालय जाने विद्यार्थी बालबालिका कुरा, ज्येष्ठ नागरिक कुरा, अरू सबै समुदायलाई चाहिँ प्रदूषित गाडी भन्दा सफा र स्वस्थ गाडी चढेर जान पाउने भयो। दुई त्यसपछि तेस्रो नम्बरमा अहिले हामीले कुरा गऱ्यौँ चाहिँ उद्योग कल कारखाना, उद्योग कल कारखानामा पनि इन्धनहरू परिवर्तन गर्न सकिँदो रहेछ नि त। जस्तो उदाहरणलाई कोइला प्रयोग गर्ने ठाउँमा पेलेट गर्न सकिएला, विद्युत नै प्रयोग गर्न सकिएला होइन, भनेको अर्थ यस्ता वैकल्पिक कुरा गर्यो भने सम्भव छ। यो सरल विषय हो, हामीलाई के लाग्छ भने जहिले पनि यो हामीले नदेखिने कुरा यो गाह्रो छ भनेर टाढी राख्छौँ, तर सानसाना कुरा अहिले त उदाहरणलाई म हजुरको यहीँ काठमाडौँको एउटा उदाहरण दिन्छु। काठमाडौँको हाँडी गाउँमा चाहिँ हप्ताको एक दिन तिन चार घन्टा समय चाहिँ भनौँ चार पाँच घन्टाको समय चाहिँ समुदायले नै त्यहाँको वडा काठमाडौँ महानगरको वडा कार्यालयको नेतृत्वमा चाहिँ त्यहाँको जहाँ गाडी गुड्ने ठाउँमा गाडी नगुडाउँ, मान्छेहरू त्यहाँ पैदल हिँड्ने बस्ने होइन खाने सडकमा हिँड्ने वातावरण बनाउनुको जसले गर्दा प्रदूषण कम भएको छ भने सरल कुरा हो नि त। हप्ताको चौबिसै घन्टा सकेन भने पनि हप्ताको एक दिन दुई दिन तिन दिन हाम्रा सडकहरूलाई चाहिँ खुल्ला बनाउने, नागरिकहरू बस्न पाउने हिँड्न पाउने, हाम्रो सहरको कुरा गर्नुहुन्छ भने त वृद्ध बाबाआमाहरू चाहिँ कोठाको कोठा रहनु पर्ने अवस्था छ, उहाँहरू सडकमा जान सक्ने अवस्था छैन मोटरगाडी कारणले गर्दा, प्रदूषण कारणले बालबालिकाले खेल्न पाउने अवस्था छैन, भनेपछि त हाम्रो यो वायु प्रदूषणको विषयले कुरा गर्ने भने त होल सिस्टममा कुरा गर्छ नि त। एउटा मात्रै वायु प्रदूषणको कुरा मात्रै होइन, यसले हाम्रो चाहिने जीवन, हाम्रो चाहिँ समाज, हाम्रो संस्कृति कतातिर गइरहेछ, त्यसलाई कसरी सुधार्ने भन्ने कुरामा काम गर्न सक्छ। तेस्रो उदाहरण, अघि हामीले कुरा गऱ्यौँ विषादीको कुरा होइन, कृषि बालीमा प्रयोग हुने विषादी, विषादी जैविक विषादी बनाउन सकिन्छ, जैविक विषादीले राम्रो काम गरेको उदाहरणहरू देखिन्छ, यो कुरा गर्न सकिने कुरा हो जुन सरल छ, एकदम सामान्य समुदायले गर्न सक्छ यो कुरा, समुदायले यसमा इन्गेज गरौँ, प्लास्टिकको प्रयोग नगर्ने कुरा गर्न सकिन्छ, त्यो सामान्य कुरा हो भने ठुला कुरा गरेर नसकिने कुरा गर्न भन्दा साना कुरा जुन सकिने उदाहरणबाट हामीले काम गऱ्यौँ भने वायु प्रदूषण न्यूनीकरण गर्न सरल पनि छ, सम्भव पनि छ भन्ने उदाहरण चाहिँ हाम्रा थुप्रै उदाहरणहरू छन् काम गरेको। हजुरलाई म अरू एक्जाम्पल एउटा दुईवटा दिन्छु। उदाहरण चन्द्रगिरी नगरपालिकाले चाहिँ आफू त्यहाँ भएको एकल महिलाहरू होइन अपाङ्गता भएका घरधुरीहरू महिला मात्रै घरको नेतृत्वमा हुनुभएको घरहरू छानी छानी चाहिँ यो विद्युतीय चुलोहरू वितरण गर्यो, सम्भव रहेछ नि त भने सम्भव भएको चिजहरू गरौँ, वनमा आग लागि हुने कुरामा वनमा आग लागि नगर्नलाई सेन्सिटाइज गरौँ, सरल कुरा हो, सम्भव हुने कुरा हो भने चाहिँ यो कुराबाट हजुरले गर्नुभएको क्वेसनमा हाम्रो अनुभव के छ भने यो सरल तरिकाले वायु प्रदूषण घटाउनलाई काम गर्न सकिन्छ र यसको लागि चाहिँ समुदायले उदाहरण देखाइसक्नु भएको छ। यो हामी मात्रै कुरा गरे होइन, समुदाय जो यसमा इन्गेज हुनुहुन्छ, संलग्न हुनुहुन्छ, उहाँहरूले राम्रा उदाहरणहरू गरेर देखाइ पनि सक्नु भएको छ। उहाँहरूलाई चुनौती के हो त भन्दा अझै पनि निजी क्षेत्र र सरकारको साथ सहयोग चाहिँ यसमा अझ बढी पाउन चाहिँ उहाँहरूको आशा, उहाँहरूको चासो चाहिँ यसमा बढी छ।
भोला सर, कुराकानी गर्न त धेरै मन थियो, अझै पनि हामीले नीतिगत कुराहरू पनि गर्नुपर्ने थियो, यो कुराकानी फेरि पनि गरौंला, तर समय अभावका कारणले अब अन्तमा छोटोमा भनिदिनु होला। अन्तमा फेरि पनि म एउटा प्रश्न यहाँलाई सोध्दैछु, यो 76 अघि नै नेपाल सरकार मन्त्री परिषदको बैठकले संविधानले प्रत्याभूत गरेको अधिकारको सुनिश्चिततासँगै वायु प्रदूषण नियन्त्रणका लागि नीतिगत निर्णय सहित कार्ययोजना कार्यान्वयनको निर्णय गरेको छ, तर त्यो अब हामीले महसुसै गर्न सकेका छैनौ होइन, यसको अब भनौं न यो कार्यान्वयन कसरी हुन सक्छ त, यसका बारेमा पनि अलिकति बताइदिनु न। अब फेरि संघ प्रदेश होइन स्थानीय तहको कुरा पनि छ, यिनीहरूले पनि कार्यान्वयन त गर्नु नै पर्छ नीतिहरूको, अब यो कसरी शुरूआत हुन सक्छ त, यसका बारेमा पनि अलिकति चर्चा गरौं न भोला सर।
हजुर हस्, धन्यवाद हजुर। सबभन्दा पहिला त यो नेपालको सरकारले राम्रो काम गरेको भनेको, कोसिस गरेको कुरा भनेको 2076 चाहिँ काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना भनेर मन्त्री परिषदले निर्णय गरेर लागू गर्यो, यो काठमाडौँ उपत्यकाको लागि मात्रै छ। भनेपछि यद्यपि केही नहुनु भन्दा यो राम्रो यति भने पनि छ सरकारी डकुमेन्ट भनेर भन्न सकिने कुरा भयो, तर आज करिब पाँच वर्ष हुन लाग्दाखेरि यो काठमाडौँ उपत्यका वायु गुणस्तर कार्ययोजनाको कार्यान्वयनको अवस्थालाई हेर्ने हो भने यो एकदमै सुस्त गतिमा अगाडि बढिराखेको छ। यसमा जति काम हुनु पर्थ्यो, जति यसमा सरकारवालाहरू यसको जिम्मेवार निकायहरूको चाहिँ भूमिका हुनु पर्थ्यो, त्यो पर्याप्त मात्रामा हुन सकेका छैन। एक भनेपछि अब के गर्ने त, पाँच वर्ष हुँदाखेरि अब हाम्रो समय भने चाहिँ तुरुन्तै काठमाडौँ उपत्यकाको वायु गुणस्तर कार्ययोजनाको समीक्षा गर्ने, पुनरावलोकन गर्ने र यसलाई चाहिँ नयाँ तरिकाबाट, किनभने चार पाँच वर्ष आउँदाखेरि चाहिँ त्यहाँ राखिएका कतिपय क्रियाकलापहरू, त्यहाँ राखिएका सरकारवालाहरू, त्यसको जिम्मेवार निकायहरूको भूमिकाहरू परिवर्तन भएको छ भने यसलाई परिवर्तन गर्न काम गर्न पर्यो। एक अब यो अहिले त हामीले काठमाडौँ उपत्यका कुरा गरेका छौँ, वायु प्रदूषणको चाहिने जोखिम त काठमाडौँ उपत्यका र काठमाडौँ उपत्यका बाहिर पनि अझ बढी तराई क्षेत्रमा त झन बढी छ। भनेपछि एउटा हामीलाई राष्ट्रिय कार्ययोजना चाहिएको छ, वायु प्रदूषण अब न्यूनीकरण गर्नको लागि व्यवस्थापन गर्नको लागि राष्ट्रिय कार्ययोजना चाहिएको छ। त्यो राष्ट्रिय कार्ययोजना बनाउनको लागि पनि यसका सरोकारवालाहरू सरकार होइन यसको चाहिँ नागरिक समाजका संघ संस्थाहरू मिडिया सबैको भूमिका राष्ट्रिय कार्ययोजना बनाउनलाई काम गर्नुपर्नेछ भने अरू थुप्रै यसका चाहिँ इमिसन स्ट्यान्डर्डहरू रिभाइज गर्नुपर्नेछ यो सबै काम गर्नुपर्नेछ र यो काम गर्नको लागि चाहिँ मल्टी स्टेक होल्डर बहुसरोकारवाला सम्मिलित मेकानिजमहरू तयार गरेर यो विषयमा चाहिँ संयुक्त काम गर्नुपर्नेछ र अल्टिमेटली यसमा के गर्न सकिन्छ त अझ सारभूत रूपमा तिनटै सरकारले काम गर्ने गरी चाहिँ तयार गर्नलाई भने एउटा संघीय कानून खास गरेर स्वच्छ हावासँग सम्बन्धित एउटा चाहिँ संघीय कानून निर्माण गरेर अगाडि बढ्ने हो भने त्यसले चाहिँ सबै यो विभिन्न ठाउँमा छरिएर रहेको कानूनलाई पनि एकीकृत गर्न सक्छ र कामको पनि एउटा जिम्मेवार निकाय तोक्न सक्छ। अहिले सबै निकायलाई जिम्मेवार भनेको छ तर ठ्याक्कै काम कसले गर्ने भन्दा फेरि उसले गर्ला भनेर काम हुन सकेका छैन भने त्यो एकीकृत कानून बनाएर स्वच्छ हावा ऐन बनाएर चाहिँ हामी अगाडि बढ्न सक्ने हो भने र निकायहरूलाई तोक्न सक्ने जिम्मेवार निकाय तोक्ने हो भने चाहिँ वायु प्रदूषण कम गर्नको लागि एउटा ठोस काम चाहिँ नेपालले लिन सक्छ भन्ने लाग्छ मलाई र सँगसँगै यसले चाहिँ हाम्रो संविधानको धारा 30 खोजेको कुरालाई पनि एड्रेस गर्नलाई मदत गर्छ भन्ने लाग्छ मलाई। हजुर
हजुर भोला सर समय र संवादको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। हामी कुराकानी फेरि पनि गरौंला।
हस् धन्यवाद हजुरले पनि यो मौका दिनुभयो आफ्नो कुरा राख्नलाई त्यसको लागि धन्यवाद।
हस्त श्रोता आजको समसामयिक कुराकानीमा कुराकानी गरिदिनु भएकोमा वायु प्रदूषण न्यूनीकरणका अभियन्ता वातावरण अधिकार कर्मी भोला भट्टराईलाई फेरि पनि धन्यवाद। समसामयिक कुराकानीबाट प्राविधिक मित्र प्रज्वल खड्कालाई पनि धन्यवाद दिँदै अब म रत्न चौधरी पनि विदा हुन्छु। नमस्कार।